Foda. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين بارئ الخلائق أجمعين باعث الأنبياء والمرسلين والصلاة والسلام والتحية والإكرام على البشير النذير السراج المنير سيدنا ونبينا وشفيعنا إن شاء الله أبي القاسم محمد. اللهم صل عليه وعلى أهل بيته مظاهر جمالك وجلالك الذين كلامهم نور وأمرهم رشد ووصيتهم التقوى وفعلهم الخير وعادتهم الإحسان وسجيتهم الكرم ولعنة الله على أعدائهم الشاكين فيهم المنحرفين عنهم أجمعين. أما بعد، صدق الله تعالى حيث يقول وهو أصدق القائلين وقوله الحق. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قل لا أسألكم عليه أجرا إلا المودة في القربى. صلوات الله پورے دین کی بنیاد محبت پر ہے، عشق پر ہے. اگر محبت اہل بیت نہیں ہے تو کوئی عمل قابل قبول نہیں ہے. اور اس کا بنیادی سبب یہ ہے کہ اللہ نے محبت اہل بیت کو اجر رسالت قرار دیا ہے. اور ظاہر سی بات ہے کہ یہ ہماری شریعت نے بھی ہے کہ جب تک آپ کسی کی اجرت ادا نہیں کر لیں گے تب تک جو ہے وہ آپ کا عمل قابل قبول نہیں ہے. اور یہ گفتگو اسی سلسلے میں چل رہی ہے کہ علی علیہ السلام کیا تھے، کیا چاہتے تھے، ہم کو کیسا ہونا چاہیے. عرض کیا کل کے حضرت کو یہ بات اچھی نہیں لگتی کہ ہم سیلفش ہو جائیں، ہم خود غرض ہو جائیں. حتیٰ کہ حاکم بھی اگر امیر المؤمنین سلام اللہ علیہ کی طرف سے کہیں ہے اور اس سے ذرا سی چوک ہو گئی، حضرت عثمان ابن حنیف کل جیسا کہ عرض کیا کہ دعوت میں چلے گئے جس میں صرف بڑے لوگ موجود تھے، غریبوں کو بلایا نہیں گیا تھا، حضرت کو یہ بات بری لگی اور حضرت نے ان کو فوراً خط لکھا کہ عثمان یہ بات اچھی نہیں ہے. ہر شخص کا ایک امام ہوتا ہے اور اس کے لیے ضروری ہے کہ وہ اپنے امام کی پیروی کرے. تمہارا امام دو روٹی اور دو کپڑے پر اکتفا کرتا ہے، لیکن میں یہ بھی جانتا ہوں کہ تم یہ کام نہیں کر سکتے. لا تقدرون علی ذلک، تم قدرت نہیں رکھتے ہو، تم دو روٹی دو کپڑے پر اکتفا نہیں کر سکتے. ولیکن اعینونی بورع واجتہاد، ہماری مدد کرو ورع کے ذریعے سے، تقوی کے ذریعے سے، وعفت و سداد پاک دامنی کے ذریعے سے ہماری مدد کرو. تو اس خط سے مولا کی یہ بات سمجھ میں آئی کہ آپ چاہے جس منزل پر ہوں، چاہے جتنے بلند ہو جائیں، حتیٰ کہ حکومت علی میں گورنر ہی کیوں نہ ہو، लेकिन अपने से नीचे वाले को आप छोड़ के नहीं रह सकते। अगर आपने उसको छोड़ा तो फिर आप गवर्नर जरूर हैं, लेकिन अली अलैहिस्सलाम के एताब से और उनके वो सरजनिश से महफूज नहीं रह सकते। तो ये खत मौला सलामुल्लाह अलैह का बज़ाहिर उस्मान इब्ने हुनैफ के लिए है, लेकिन अगर ये सिफत खुदा ना खास्ता हमारे अंदर है तो क्या ये खत हमारे लिए नहीं है कि तुम दौलतमंद हो, तुम सरबतमंद हो, तुम साहिब इख्तदार हो, जिस मंजिल पर भी हो, हमारी कौम के जो छोटे लोग हैं अगर उन पर तुम्हारी तवज्जो नहीं है तो तुम दावे के शिया हो, वाकई शिया नहीं। और ये वादा कल भी शायद मैंने इशारा किया था, ये वादा हमारे इमाम हफ्तुम इमाम कादिम अलैहिस्सलाम ने फरमाया, इमाम अलैहिस्सलाम ने फरमाया कि हमारे चाहने वालों की मदद करते रहो, उन पर तवज्जो रखो, हम तुमको बचाने का जिम्मा लेते हैं। बहुत करीब सहाबी हैं, बहुत नजदीक हैं इमाम काजिम अलैहिस्सलाम के, नाम है जिनका अली, मशहूर है अली इब्ने यक्तीन। अली इब्ने यक्तीन ये वजीर आजम है हारून और रशीद के जमाने में। हारून और रशीद का वजीर आजम होना मामूली चीज नहीं है। हारून और रशीद ने अली इब्ने वादा भी अली इब्ने यक्तीन से कि तुम हमारे शियों पर, शायद इसी वादे की बुनियाद पर इस वजारत का ओहदा कबूल किया था जनाब अली इब्ने यक्तीन ने। अली इब्ने यक्तीन से वादा है कि तुम हमारे शियों की मदद करते रहो, हम बचाने का जिम्मा लेते हैं। हारून और रशीद ने अली इब्ने यक्तीन को कुछ खलअत दी। अली इब्ने यक्तीन के पास जब वो खलअत आई तो ये चूंकि आशिक थे, इन्होंने उस पर कुछ पैसे रखे और वो रकम भिजवा दी इमाम काजिम अलैहिस्सलाम के पास। खुम्स की दिया हदीये के तौर पर थी, उस रकम रख करके भेज। इमाम ने पैसा तो ले लिया, खलात वापस कर दी कि इसे रखो, ये तुम्हारे काम आएगी। अब जब वो इमाम के पास गई और वहां से पलट के आई तो चूंकि इमाम का हाथ लग चुका है ना, तो और तबर्रुक हो गई है और बाबरकत हो गई। चुनांचे उसको मुअत्तर करके अली इब्ने यक्तीन ने एक संदूकची में रख दिया। अब ये इमाम की तरफ से हदिया हो गया। अली इब्ने यक्तीन का एक गुलाम है जो किसी बात पर अली इब्ने यक्तीन से नाला हो गया, उसको तकलीफ पहुंच गई, जाके उसने शिकायत की हारून के यहां कि आप इन पर इतना एतमाद करते हैं, आप इन पर इतना भरोसा करते हैं, लेकिन ये अंदर से पक्का राफिजी आदमी है, पक्का शिया आदमी है, कैसे यकीन करें? जब जो आपने खलात दी थी इनको, भेज दी अपने इमाम के पास इन्होंने, उनका ठीक है वो तो अभी टेस्ट हो जाएगा। अली इब्ने यक्तीन को बुलाया हारून ने, अली हमने तुमको एक खलात दी थी, कहा बिल्कुल दी थी, वो कहाँ है? कहा है, मंगवा सकते हो? कहा बिल्कुल मंगवा, अभी का बिल्कुल अभी। एक दूसरे गुलाम को चाबी पकड़ाई उन्होंने, जाओ फला उजरे में जाओ, बड़ा सा वो बक्सा है उसको खोलो, उसमें से एक संदूक है छोटी सी निकालो, उसमें ये कपड़ा लेके आओ। अब जो लेकर के वो गुलाम आया तो वो बाकायदा मुअत्तर रखी हुई थी बड़े एहतराम से। अब जो निकाला तो हारून ने कहा भाई ये कपड़ा है, खलात है, इसको इतने एहतमाम से रखे हो, अब इनको चांस मिल गया। कहा साहब आपका दिया हुआ तोहफा है ना, तो इसको इतने एहतमाम से ना रखेंगे तो कैसे रखेंगे? ये वादा मुलाजा कर रहे हैं आपके इमाम का, क्या हमारे चाहने वालों की मदद करो, हम तुमको बचाएंगे। कजी बात हो गई, लेकिन जाहिर सी बात है कि शिकायत करने वालों का जो है वो सिलसिला बंद तो नहीं होगा। एक मरतबा कुछ शिया आ गए अली इब्ने यक्तीन के पास और उनका इख्तिलाफ ये हुआ कि मसा जो है पैर का वो ऐसे होगा कि ऐसे होगा, सीधे है कि उल्टा है। अली इब्ने यक्तीन ने कहा भाई हम क्या बताएं, जब इमाम मौजूद होते हैं वहीं से पूछ लेते हैं। इमाम के यहां खत लिख दिया कि वो यहां जो है वो शियों में इख्तलाफ है कि मसा जो है वो ऊपर से नीचे की तरफ या नीचे से ऊपर की तरफ जो है वो अंगूठों से बुलंदी की तरफ या बुलंदी से अंगूठे की तरफ कैसे है आप फरमाइए। इमाम ने बजाय इसके कि ये जवाब देते कि मसा ऐसे होगा कि ऐसे होगा, हजरत ने पूरा वजू का तरीका ही बदल दिया। ऐसे कुल्ली कर लिया करना, ऐसे नाक में पानी डालना, और ऐसे जो है तीन बार चेहरा धुल लेना, और मैं कान वान के और गर्दन वर्दन के पूरा जो है वो मसा कर लेना, बाद में पैर धुल लेना। अली इब्ने यक्तीन के पास जवाब आया, उन्होंने वैसा ही वजू शुरू कर दिया। हम ये इसी को कहते हैं शिया, कि हमसे इससे गरज नहीं कि इमाम ने क्यों कहा, कोई मसलहत होती वो समझते हैं। अली इब्ने अख्तेम ने वैसे ही वजू शुरू कर दिया। अब यह इनकी शिकायत का सिलसिला चल रहा है, शिकायत का सिलसिला जारी है। हारून ने कहा भाई हमने बहुत आजमाया, अली इब्ने अख्तेम अपना आदमी है, वो राफिजी नहीं है, वो शिया नहीं है, तजर एक तरीका है इनको चेक करने का, कर क्या कब उसमें ये गड़बड़ नहीं कर सकते, वजू इनका चेक कर लीजिए आप। कहा ये बात सही। एक दिन हारून ने बुलाया हजरत अली इब्ने अख्तेम को रिज़वानुल्लाह अलैह, बातें करते रहे करते रहे, इतनी देर लगा दी कि नमाज का वक्त हो गया। हारून ने कहा मैं अब कहां जाऊंगा, खाने का वक्त हो रहा है, नमाज पढ़ लो फिर साथ ही खाना खाते हैं, लाओ भाई इनके लिए पानी लाओ। ये कह के हारून चला गया। अली इब्ने अख्तेम ने वजू करना शुरू किया। हारून जाने के बजाय कहीं इससे गोशे में खड़ा हो गया जहां से अली इब्ने अख्तेम नजर आ सके, और अब वहां से वो अली इब्ने अख्तेम को वजू करता हुआ देख रहा है। अच्छा अब उसको देख, अली इब्ने अख्तेम को तो कुछ अंदाजा है नहीं मैं देख रहा हूं। अब जो उसने देखा कि ये वजू भी बिल्कुल हमारे तरीके में कर रहे हैं, तो उससे बर्दाश्त नहीं हो सका हारून से, वो बाहर निकला, गले से लगाया, कहा अली अब कोई भी तुम्हारी शिकायत करेगा मैं कबूल करने वाला नहीं हूं। इधर ये वाकया गुजरा, उधर से पीछे पीछे दूसरा खत इमाम का आया, जैसे वजू करते थे वैसे करो, जिस खतरे का डर था वो टल चुका है। आप मुलाहजा कर रहे हैं कि हजरत ने क्या फरमाया कि हमारे चाहने वालों की मदद करते रहो हम। तो इस दोनों वाकये से ये अंदाजा आपको हुआ कि इमाम की कितनी तवज्जो है अली इब्ने अख्तेम पर। चाहे इतना बड़ा आदमी हो, अली इब्ने अख्तेम के बराबर हो सकता है, वजीर आजम हो करके कितनी तवज्जो है इमाम कादिम अलैहि सलाम के अली इब्ने अख्तेम की तरफ। लेकिन वही अली इब्ने अख्तेम जिन पर इतनी तवज्जो है जरा सा चुके हैं, और मौला ने अपनी बारगाह में अली इब्ने अख्तेम को कबूल करने से मना कर दिया। असल नुकता यहां है जो मैं तवज्जो करना चाहता हूं। पेशे से आदमी जम्माल है, ऊंट का कारोबार करता है, मामूली आदमी मजदूर पेशा हो जाते, ऊंट चलाने वाला आदमी का औकात क्या है। ये गए कोई काम रहा होगा, अली इब्ने अख्तेम वजीर आजम है, एक मामूली सा अफसर जो है वो उसको तो टाइम उतना होता नहीं, वजीर आजम है, नहीं तवज्जो हुई। वहां से वो वापस आया और आन करके उसने इमाम से कहा मौला अली इब्ने अख्तेम के पास गए थे, कोई बहुत तवज्जो नहीं दी उन्होंने, बस। उन्होंने कहा ठीक है। कुछ दिन के बाद मिलने की गरज से, जियारत की गरज से अली इब्ने अख्तेम आए इमाम के पास, कुलबाग किया दरवाजे पर, खादिम निकला कहा कहिए का इमाम से मिलने आए हैं, कहा इमाम ने मना किया वो नहीं मिलेंगे तुमसे। इतना जिस पर तवज्जो हजरत की हो, आज इमाम अलैहिस्सलाम ने मिलने से इनकार कर दिया। ये रोते रहे गिड़गिड़ाते रहे, मौला गलती क्या है, खता क्या है, हमने क्या किया है, हम तो खिदमत गुजार है चाहने वालों के, हम तो खिदमत गुजार है शियों के। बहरहाल जब बहुत ज्यादा गिड़गिड़ाए रोए तो इमाम ने अच्छा बुलाया, चलो जरा सा तंबीह मकसद थी, वरना खुदा नखास्ता कोई उनसे नाराज तो हुए नहीं। तंबीह मकसद थी कि पहचानो हमारे चाहने वाले, वलो रक्षा चलाने वाला हो उसकी हैसियत क्या है, वलो ऊंट चलाने वाला हो उसकी हैसियत क्या है। अली इब्ने अख्तेम ने कहा मौला गलती क्या हुई हमसे वो बता दीजिए, कब तुम्हारे पास वो जम्माल गया था तुमने क्यों बेतवज्जो ही की, कोई उस नहीं पेश किया, हम होते आप होते तो क्या मौला, इसमें ये वजह थी और ये मजबूरी थी और काम का बहुत ज्यादा दबाव था, और वो 50 उज्र हम पेश करते ना। अली इब्ने अख्तेम ने कोई उज्र पेश नहीं किया, कहा मौला गलती हो गई माफी चाहता हूं। हजरत ने कहा मुझसे माफी चाहने से कोई फायदा नहीं है। कमाल, इमाम ने फरमाया मुझसे माफी चाहने से कोई, जब तक वो जम्माल तुमको माफ नहीं कर देगा मैं तुमसे राजी नहीं हूं। कहा मौला मैं यहां हूं, वो कूफे में शायद है, हम कैसे पहुंचेंगे, कहा मदीना कहा कूफा, हम पहुंचेंगे कैसे। तो इमाम ने फरमाया कि तुम नीयत खालिस करो, पहुंचाना हमारा काम है। कहा मौला हम जाएंगे, माफी मांगना चाहते हो, जी हम माफी मांगना चाहते, हम जाना चाहते हैं। कहा ठीक है कुछ नहीं करना है आपको, आप कब्रिस्तान चले जाइए, वहां आपको एक ऊंट मिलेगा, कुछ नहीं करना तुम उस ऊंट पर चुपचाप सवार हो जाओ, वो ऊंट तुमको सीधा ले जाएगा उस जम्माल के दरवाजे के ऊपर। उस जम्माल के दरवाजे पर पहुंचे, दबकुलबाब किया, वो निकला। अब आप सोचिए, मुल्क का वजीर, ममलकत इस्लामी का वजीर आजम एक मजदूर पेशा आदमी के दरवाजे पर आ जाए, दरवाजा खटखटाए खामोशी से, तो क्या आलम होगा। वो जम्माल निकला, हुजूर खैरियत का, खैरियत ही तो नहीं है, जब ही तो आए हैं, फरमाइए। जब तुम हमारे पास गए थे, हमने तवज्जो नहीं की, हमको अपनी गलती का एहसास है, हम माफी मांगने आए हैं। वो तो इतने ही बेचारा, अरे नहीं साहब कोई बात नहीं, वो तो होता रहता, का ना माफ करो। अरे नहीं साहब आप कैसी बात करते, का माफ करो। जब इसराइल का, ठीक है साहब माफ करते, का ऐसे नहीं माफ करो, का फिर, का मैं ये अपना रुखसार रखता हूँ जमीन पर, मैं ये अपना रुखसार रखता हूँ जमीन पर, तुम अपना पैर रखो मेरे रुखसार पर, ताकि जो तुमको तकलीफ पहुंची है उसके मुकाबले में जिल्लत का एहसास कर लूं, तब मैं समझूंगी तुमने माफ किया है, बराबर हुई है बात। अब वो बेचारा मजदूर आदमी, ऊंट चराने वाला आदमी, उसकी हिम्मत ना पड़े, अरे साहब ये कैसे हो सकता है, नहीं साहब हमने माफ कर दिया, नहीं साहब करना, मैं चलूंगा नहीं तुम्हारे दरवाजे से उस वक्त तक जब तक कि तुम अपना पैर मेरे रुखसार पर नहीं रख दोगे। आखिरकार अली इब्न यक़ीन ने अपना रुखसार रखा जमीन के ऊपर, उस इंसान ने अपना रुखसार रखा जमीन पर, उस इंसान ने अपना पैर रखा अली इब्न यक़ीन के गालों पर, रुखसारों के ऊपर। तब ये वहां से वापस आए, इमाम की बारगाह पहुंचे, कहा अब तुमसे हम राजी हैं। तो इन बातों से अंदाजा हुआ कि दावाए मोहब्बत एक अलग चीज है, दावाए इश्क एक अलग चीज है। अमामा लगा करके और मिंबर पर बैठ करके यहाँ अली अली कहना अलग चीज है, वाकई आशिक अली होना अलग चीज है। अली चाहते हैं कि अगर वाकई हमारे आशिक हो तो हमारे आशिकों से मोहब्बत करो, हमारे चाहने वालों से मोहब्बत करो, हमारे चाहने वालों की जरूरियात की तरफ तवज्जो करो, हमारे चाहने वालों की जरूरियात की तरफ मुतवज्जे हो। अगर हमारे चाहने वालों की जरूरियात की तरफ मुतवज्जे होते हो तब तुम मुहिब हो, तब तुमने अदा किया कुल्ला असअलुकुम अलैहि अजरन इल्ला अलमवद्दता फिल कुर्बा। पहले ही दिन अर्ज किया था हमने कि मोहब्बत दावे का नाम नहीं है, मोहब्बत फरमाबरदारी का नाम है, मोहब्बत इताअत का नाम है। वो हदीस जो हमने आपकी खिदमत में कल भी अर्ज की, परसों भी अर्ज की, शायद नरसों भी अर्ज की, मुसलसल वो किसी न किसी बहाने से हदीस नकल की जा रही है, तवाफ वाली, वो इतनी छूटी हुई है आज के लिए। मन ताफ अल बैत उसबूअन, आप पहचानिए कि शियों की खिदमत करना कितना बड़ा अजर है। आप लखपति हो गए हैं, आप करोड़पति हो गए हैं, आप जो है वो वजीर हो गए हैं, आप मिनिस्टर हो गए हैं, मगर ये दुनियावी मंसब अपनी जगह अहले बैत की निगाह में हमारी आपकी कोई औकात नहीं है जब तक के आशिकाने अहले बैत की तरफ हमारी तवज्जो नहीं। जिसने अल्लाह के घर का तवाफ किया सात मरतबा, कुतिब लहु सित्तत आलाफ हसना, 6000 नेकियां उसके नाम आमाल में लिखी जाएंगी। वह मुहिया अनहु सित्तत आलाफ सैया, 6000 बुराइयां उसके नाम आमाल से मिटाई जाएंगी। वह रुफ़िअ अनहु सित्तत आलाफ दरजा, 6000 दरजात उसको तरक्की अता की जाएगी। यही थी ना हदीस, अगला फिक्रा इमाम का यह है। वह लाकिन इतना मरतबा है तवाफ का, 6000 बुराई मिटाई जाएगी, 6000 नेकी लिखी जाएगी, दर्जात 6000 तरक्की दी जाएगी। उसके बाद इमाम ने फरमाया वलाकिन मन कदा हाजतिल मुमिन فهو افضل من طواف وطواف 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 10 बार इमाम ने तकरार की। लेकिन अगर कोई शख्स किसी बंदे मोमिन की हाजत पूरी करता है तो वो तवाफ से बढ़ के है, तवाफ से अफजल है, तवाफ से अफजल है, तवाफ से अफजल। 10 बार अच्छा ये तो यह डायरेक्ट हाजत पूरी कर देना। आप हमारे पास आए कि साहब हमारी जरूरत है 10 पाउंड दे दो, हमारे जेब में 10 पाउंड दे दिए हमने आपको, एक तो यह हुआ। लेकिन हम तो खुद ही मुसाफिर हैं, हमारे पास 1 पाउंड नहीं है, आप क्या करें। तो मगर ये पता है ना कि अगर इस्माइल को फोन कर दोगे कि भैया ये फला बंदे मोमिन है यार, इसको जरूरत 10 पाउंड दे दो, तो तुम्हारे फोन पर बगैर किसी जांच पड़ताल के इस्माइल दे देंगे। मैंने फोन किया कि भैया जरा फला साहब है बेचारे, जरूरत हमको 10 पाउंड दे दो, اگر تم کسی کی حاجت روائی نہیں کر سکتے ہو تو سفارش کرو. اگر تم کسی کی حاجت روائی نہیں کر سکتے جاؤ اس کا کام کرواؤ. نہیں ٹیلی فون کر سکتے ہو ٹیلی فون کرو. ابن عباس روایت نقل کرتے ہیں کہ امام حسن سلام اللہ علیہ حضرت سبط اکبر سلام اللہ علیہ خانہ کعبہ میں ہیں, اعتکاف میں ہیں. اعتکاف کوئی بڑا ثواب ہے اور طواف بھی کر رہے ہیں. دیکھ رہے ہیں آپ انہیں ایک ساتھ دو ثواب کا کام ہو رہا ہے. اعتکاف میں ہیں اور اعتکاف کا مطلب مسجد ہی میں رہنا ہے, وہی کھانا وہی پینا وہی سونا عبادت, یہ اعتکاف ہے. امام حسن اعتکاف میں ہے اور طواف کر رہے ہیں, دو کام ایک ساتھ. صبح صبح کا وقت ہے, ایک بندہ خدا داخل ہو گیا خانہ کعبہ مسجد الحرام میں, اس کی نظر پڑی امام حسن پر, آیا کہتا سلام علیکم. علیکم السلام. کہو مولا کچھ مانا, اس نے طلب کیا مدد مانا. امام نے رخ کیا خانہ کعبہ کی طرف, قسم ہے اس کی یا رب کعبہ کی, صبح کی میں نے اس عالم میں کہ میرے پاس کچھ نہیں ہے. اس نے کہا کوئی بات نہیں ہے, ہوتا ہے کہ آدمی کے پاس روزانہ تھوڑی ہوتا ہے. نہیں میرے پاس کچھ نہیں ہے. کہا مولا کوئی بات نہیں ہے, ایک دوسری گزارش. فرمایا کیا؟ کہا میں نے فلا آدمی سے قرض لیا ہے اور اس نے دھمکی یہ دی ہے کہ اگر آج نہیں ادا کر دو گے تو میں تم کو بند کروا دوں گا, جیل بھیج دوں گا. تو مولا آپ امام ہیں, آپ کی بات کا اثر ہے. اگر وہ جانتا ہے کہ اعتکاف میں ہے لہذا مسجد الحرام سے نکل تو سکتے نہیں, لہذا اس نے یہ نہیں کہا کہ آپ جا کر کے, کہتا اگر وہ یہاں آ جائے, جیسے میں آ گیا ملاقات ہو گئی, اگر وہ یہاں آ جائے آپ سے ملاقات ہو جائے, آپ امام ہیں آپ کی بات کا اثر ہے, مولا ذرا سا اس سے سفارش کر دیجیے, کہہ دیجیے کچھ دن کی ہم کو مہلت دے دیں, انشاءاللہ ہم دو چار روز میں انتظام کر کے اس کا قرض ادا کر دیں گے. مولا کہا ٹھیک ہے, وہ چلا گیا. ابن عباس کہتے ہیں کہ جب وہ چلا گیا امام حسن علیہ السلام نے اعتکاف توڑا, طواف چھوڑا, خانہ کعبہ سے نکل گئے باہر. میں پیچھے بھی گیا, مولا کہاں؟ کہا چلو اس مومن کی سفارش کر دیں. کہا آپ اعتکاف میں تھے, آپ طواف کر رہے تھے. فرمایا مجھ کو اچھی طرح معلوم ہے کہ میں اعتکاف میں تھا, میں اچھی طرح جانتا ہوں کہ میں طواف کر رہا تھا. پھر کہا ایک بندے مومن کی حاجت روائی کے لیے نکلنا اعتکاف سے بڑھ کے ہے, طواف سے بڑھ کے. اب ہم نے اندازہ کیا کہ دین کیا سکھاتا ہے, خود غرض مت بنو, سیلفش مت بنو. قل لا اسألكم علیہ اجرا الا المودۃ فی القربۃ کا مطلب یہ نہیں ہے کہ دعوائے محبت کرو, بلکہ پورے جامعہ یہ محبت کو ساتھ لے کے چلو, پورے سماج کو ساتھ لے کے چلو. دس بار تکرار کرنا امام کے افضل من طوافن و طوافن و طوافن و طوافن و طوافن, طواف سے افضل ہے, طواف سے افضل ہے, طواف سے افضل ہے, یہ معمولی بات ہے. مرحوم ہے شیخ عباس قمی رحمت اللہ علیہ رضوان اللہ علیہ, ایک عجیب داستان لکھتے ہیں اس سلسلے میں. فرماتے ہیں کہ ایک بندہ خدا, اللہ نے اس کو توفیق دی, پیسہ ہے, تجارت کرتا ہے, ہر سال بیچ میں غائب کر کے ایک سال جاتا ہے حج کرنے کے لیے. اس سال اتفاق سے اس کا نمبر ہے حج کا. گھر میں جو کچھ اس کے سونا چاندی رکھا ہے وہ لے کے نکلا ہے بازار, اس کو سکے میں تبدیل کروائے, سامان وامان مہیا کرے, خریدے, حج کے لیے چلا جائے. راستے میں دیکھتا ہے گھور کے اوپر, ایک مزبلے کے اوپر ایک بڑھیا ایک ضعیفہ بیٹھی ہے, مردہ مرغ چھیل رہی ہے. یہ کھڑے ہو گئے, اتنا زیادہ شوق ہے تم کو مردار کھانے کا, مردہ کھانے کا, پتا نہیں تم کو مردار کھانا حرام ہے. اس مومنہ نے سر اٹھایا کہ مجھ کو دین بتانے آئے ہو, مجھ کو مذہب بتانے آئے ہو, مجھ کو شریعت بتانے آئے ہو, میں سیدانی ہوں, اولاد علی و فاطمہ میں ہوں, مجھ کو پتا ہے کہ مردار کھانا حرام ہے, کہ پھر یہ کیوں کر رہی ہو؟ کہ میرے بچے اس قدر فاقے سے ہیں کہ اب اگر یہ مردار مرغ نہیں لے جاؤں گی یہ بچے میرے بھوک سے تڑپ تڑپ کے مر جائیں گے. دیکھیے یہ توفیق الہی, کب اللہ صحیح فیصلے کی توفیق کس کو عطا کر دے. اس نے ایک لمحے کے لیے سوچا واجب نہیں ہے تمہارے اوپر حج واجب کر چکے ہو سال میں اور زندگی میں ایک ہی بار تو حج واجب ہے آدمی پر، وہ کر چکے ہو، اس کے علاوہ 10-15-20 میں جانے کے اتنا مستحب بھی حج کر چکے ہو، تو اب جو جاؤ گے مستحب بھی حج تو ہوگا، تم جاؤ ایک مستحب بھی حج کرنے، اور ایک مومنہ اولاد پیغمبر وہ فقر کی بنیاد پر مردہ مرخا ہے، اس سے بڑا مستحب کیا ہے کہ اس کی مدد کر دی جائے. ایک لمحے اس آدمی نے فیصلہ کیا نہیں جاؤں گا حج میں، جو کچھ اس کے پاس تھا اس مومنہ کے حوالے کا یہ لیجیے آپ مردار چھوڑیے، جائیے آپ بازار سے سامان خریدیے، اپنے بچوں کے آزوقے کا انتظام کیجیے. واپس آیا دوستوں سے کہا کہ آپ لوگ تشریف لے جائیے، اس سال میرا پروگرام کینسل ہے، میں حج پر نہیں جاؤں گا. اس لیے جو حج کا بجٹ بنایا تھا اس نے اس بڑھیا کو دے دیا، کہا آپ لوگ جائیے مجھ کو اب اس سال حج پر نہیں جانا ہے. پبلک چلی گئی. جب حاجیوں کا قافلہ آیا سب استقبال کو پہنچے، یہ بھی استقبال کو پہنچے. اب جو مل رہا ہے کب آئے میں؟ میں کہاں گیا تھا؟ یا کمال کرتے ہو بھائی، وہ مینا میں ملاقات ہوئی، تم نے یہ باتیں کی، تب تک یہ ملے کیا بھائی؟ کب آئے؟ میں کہاں گیا؟ کب مصطلفہ ملے تھے؟ کوئی کہتا مدینہ ملے تھے، کوئی کہتا عرفات ملے تھے، کوئی کہتا مینا ملے تھے، کوئی کہتا یہاں ملے تھے. جو آدمی مل رہا ہے اس کو تاجر اگر ایک دو ہو تو چلیے صاحب، دنیا بھر سے پبلک آئی ہے، کوئی میرا ہم شکل رہا ہوگا، اس کو دھوکا ہو گیا پہچاننے لے، ہر آدمی کہ تم نے یہ بات کی فلاں جگہ ملے، یہ سب کو دھوکا ہو گیا. عجیب کیفیت اس کی ہے. رات کو سویا آنکھ لگ گئی، خواب میں دیکھتا ہے خود بنفس نفیس سرکار دو عالم، علی کو نہیں، حسن حسین فاطمہ زہرا علیہ السلام، خود بنفس نفیس سرکار دو عالم ختمی مرتبہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم، خواب میں دیکھتا ہے حضرت تشریف لائے ہیں. کیوں؟ کیا عجب ہو رہا ہے تجھ کو جو پبلک کہہ رہی ہے کہ حج پہ گیا تھا؟ یا رسول اللہ تعجب نہیں ہوگا، میں گیا نہیں تھا. کہا ٹھیک ہے نہیں گیا تھا، لیکن تعجب مت کر جو لوگ کہہ رہے ہیں. کیوں؟ اس لیے کہ جو نیکی تو نے میری اولاد کے ساتھ کی ہے، یہ اب سمجھے آپ 10 مرتبہ امام نے کہا افضل ہے افضل ہے افضل ہے افضل. جو نیکی تو نے میری اولاد کے ساتھ کی ہے، یہ نیکی تیری خدا کو اس قدر پسند آئی ہے کہ اللہ نے تیری شکل کا فرشتہ خلق کیا ہے. جو اب سے لے کر کے اور قیامت تک یا تیری حیات تک، یہ بھول میں رہا ہوں، قیامت تک تیری طرف سے حج کرتا رہے گا اور وہ تیرے نام اعمال میں ثبت ہوتا رہے گا، اگر یہ حج کرنے گیا ہوتا تو ایک ہی بار تو حج ہوتا، اور وہ بھی پتہ نہیں قبول ہوتا کہ نہ ہوتا، اس حالت میں ایک مومنہ کو چھوڑ کے جاتا. لیکن وہ نہ جا کر کے اس نے اس کی مدد کی ہے، قیامت تک اس کے نام اعمال میں حج کا ثواب لکھا جا رہا ہے، نہیں لکھا جا رہا ہے. تو جو مومن کی حاجت روائی کرتا طواف سے افضل، طواف سے افضل، طواف سے افضل. تو اب اس پوری گفتگو کا خلاصہ یہ ہوا کہ ہم کو خود غرض نہیں ہونا چاہیے، ہم جہاں ہیں اپنے معاشرے کی ضروریات پر نظر رکھیں. آج میرے پاس خاص کر کے پیغام آیا کہ آپ اس بات کو پڑھیے، حالانکہ ہمارا ارادہ تھا، کل ہم نے اشارہ بھی کیا تھا کچھ کہ اس قسم کی بات ہوگی، لیکن اس کو اور ہم نے. تو اب جب یہ دین کہہ رہا ہے، مذہب کہہ رہا ہے، شریعت کہہ رہی ہے کہ اکیلے مت رہو، سماج کے ساتھ رہو، معاشرے کے ساتھ رہو، لندن جیسے شہر میں کیسے پتا چلے گا ہم یہاں رہ رہے ہیں، دوسرا آدمی 40 میل فاصلے کے اوپر ہے اور آج اس کو کھانے کو نہیں ہے، کیسے پتا چلے گا؟ یا ہم یہاں لندن میں رہ رہے ہیں، 30 میل فاصلے پر کوئی بندہ خدا ہے، اس کو کوئی جو ہے وہ فرض کیجئے کمپیوٹر کا کام خراب ہو گیا، اس کا آپ بنا سکتے ہیں، اس کا آپ اس کے کام آ سکتے ہیں، لیکن اس کو پتہ ہی نہیں کہ ہماری قوم میں انجینئر کہتے ہیں. کسی کو مکان بنوانا ہے، اس کو پتہ ہی نہیں کہ لندن میں ہماری قوم کے کتنے انجینئر ہیں یا کتنے جو ہے وہ ٹھیکیدار ہیں، کتنے بلڈنگ کا کام کرتے ہیں. تو کیا ضرورت نہیں ہے اس بات کی کہ کم از کم کوئی ایک ایسی چیز ہو کہ جہاں ہر انسان کا ڈیٹا موجود ہو کہ ہماری قوم میں کتنے انجینئر ہیں، ہماری قوم میں کتنے جو ہے وہ ڈینٹسٹ ہیں، ہماری قوم میں کتنے جو ہے وہ ہارٹ اسپیشلسٹ ہیں، ہماری قوم میں جو ہے وہ کتنے اس لائن کے ہیں، کتنے اس لائن کے ہیں. اس کے سلسلے میں کام شروع کیا گیا ہے. آج پیغام ابھی میں زینت پہنچا تو نوید میاں نے کہا کہ وہ ڈاکٹر صاحب کا فون آیا تھا اور انہوں نے کہا تھا کہ بھائی یہاں بھی آپ اس بات کا اعلان کیجئے, فارم تیار کیا گیا ہے جس کو آپ کو پور کر کے دے دے رہا ہے, آج تو شاید نہیں ہے, نوید میاں کل لا کر کے یہاں فارم رکھ دیں گے کہ جو کرتا ہے اس کا, ان لوگوں کا پلان یہ ہے کہ ہر ادارے کی جو سائٹ ہے اس پر اس کا لنک دے دیں گے, آپ کو جس فنڈ میں ضرورت ہے معاون کی, مددگار کی, انجینئر کی, ڈاکٹر کی, ڈینٹسٹ کی, جس فنڈ میں آپ کو ضرورت ہے آپ اپنے ہی گھر بیٹھے بیٹھے اس لنک پر جائیے اور اس کا ایڈریس پتا آپ کو سب معلوم ہو جائے گا, آپ یہ اپنی قوم سے کہیے. آپ 10,000 روپے اگر کسی غیر کو دے رہے ہیں وہ آپ کے قوم کا انجینئر اس کو مل جائے گا تو کیا بری بات ہے. تو یہ انشاءاللہ ایک ارادہ ہے اور اس کو دین بھی یہی کہہ رہا ہے, سب مل کے رہو, اکٹھے ہو کے رہو. یہ جو وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا وَلَا تَفَرَّقُوا, اللہ کی رسی کو مضبوطی سے پکڑ لو, آپس میں تفرقہ نہ ڈالو. یہ کس کے لیے حکم ہے؟ وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ, یہ حبل خدا کون ہے کہ اللہ کی رسی کو مضبوطی سے پکڑ لو؟ یہ اللہ کی رسی کون ہے؟ چھٹے امام نے فرمایا واللہ نحن حبل اللہ, خدا کی قسم اللہ کی رسی ہم ہے. تو اب جس کو دعوی تشیع ہے اس کو قرآن حکم دے رہا کیا واعتصموا بحبل اللہ, اگر واقعی دعوی محبت ہے تو اہل بیت سے چپک جاؤ اور آپس میں تفرقہ نہ ڈالو. وَإِذَا تَنَازَعُوا فَتَفْشَلُوا وَتَذْهَبَ رِيحَكُمْ, اگر آپس میں نزاع کرو گے, اگر آپس میں جھگڑا کرو گے, بکھر جاؤ گے, اس کا نتیجہ کیا ہوگا؟ تذهب ریحکم, تمہاری ہوا نکل جائے گی, ہوا نکل جائے محاورہ ہوا, تمہارا وقار ختم ہو جائے گا, تمہاری حیثیت ختم ہو جائے گی. تو اصل محبت یہ ہے کہ اہل بیت کیا چاہتے ہیں, ہم مل کے رہیں, پہلے مرحلے میں اپنے گھر کو لے کے چلو, دوسرے مرحلے میں خاندان کو لے کے چلو, تیسرے مرحلے میں سماج کو لے کے چلو, معاشرے کو لے کے چلو, قوم کو لے کے چلو. اسی کا نام ہے صلہ رحم. کہتے ہیں صلہ رحم سے عمر بڑھتی ہے, اس کا اخروی فائدہ بھی ہے, دنیاوی فائدہ بھی ہے. عمر بڑھتی ہے صلہ رحم سے, روزی بڑھتی ہے. قطع رحم سے عمر کم ہوتی ہے, قطع رحم سے روزی کم ہوتی ہے. امام نے فرمایا کہ بسا اوقات کسی کی عمر 3 سال باقی ہے اور اپنے رشتے داروں کا, خاندان والوں کا خیال رکھتا ہے, اللہ اس کی عمر کو بڑھا کے 30 سال کر دیتا ہے. آگے لندن میں بیٹھ گئے, پتہ نہیں کراچی میں ہمارا سگا بھتیجا بیچارہ, اس کو ایم بی بی ایس کرنا ہے, 1,000 پاؤنڈ بھی اگر ہم بھیج دیتے کسی شکل سے وہ ڈاکٹر ہو جاتا, ہو سکتا تھا. سگا بھتیجا اپنا اگر ہم بھیج دیتے, ہو نہیں ہو سکا. آپ کیا ہے, وہ آٹو رکشہ چلا رہا ہے, ہماری وجہ چلا رہا ہے نا. روایت کہتی ہے کہ اگر کسی کی عمر 30 سال بچی ہے اور وہ سیلفش ہے, اپنے خاندان کا خیال نہیں کرتا ہے, اللہ اس کی عمر کو کم کر کے 3 سال کر سکتا ہے. صلوات و رحمت اللہ صلی اللہ علیہ وسلم. اب یہاں سے ذرا سا گریز کے, آج تھوڑا سا مسائل میں وقت لگے گا. سوال, ہندوستان سے آ کے یہاں ممبر میں بیٹھ کے 4 دن رہ کے میٹھی میٹھی باتیں کر کے نکل لو, قرآن پڑھا ہے تم نے؟ میں نے کہا جی. فرمائیے کیا کہنا چاہتے ہیں آپ نے؟ قرآن کہتا ہے لما تقول وما لا تفعلون, کیوں وہ کہتے ہو جس پر خود عمل نہیں کرتے ہو. یہ آدھے گھنٹے 35 منٹ سے چیخ رہے ہو سماج کے ساتھ, معاشرے کے ساتھ, خاندان کے ساتھ, شیعوں کے ساتھ, کیوں وہ کہتے ہو جس پر خود عمل نہیں کرتے؟ تم نے کتنا کیا ہے اپنے خاندان کے ساتھ, تم نے کتنا کیا اپنے رشتہ داروں کے ساتھ؟ میں نے کہا اول تو یہ بیان کرنے کی چیز نہیں ہے کہ آدمی جذبات میں آ کے بیان کرنے لگے, دوسرے اگر میں نے کہا ہو تو آپ مجھ سے پوچھئے کہ تم نے کتنا کیا ہے. ہم نے تو حدیثیں بیان کی ہیں, ہم نے تو روایتیں بیان کی ہیں نا, اہل بیت کا فرمان ہم نے آپ تک پہنچایا, ہم تو صرف ناقل ہیں. ہماری تو حیثیت پوسٹ مین کی ہے, ہماری حیثیت تو ڈاکیے کی سی ہے, ہم نے اپنے پاس سے تو کچھ کہا نہیں, اہل بیت کہا یہ کرو. اگر آپ کے اندر ہمت ہے تو آپ یہ سوال کیجئے کہ جن اہل بیت نے یہ ہم کو حکم دیا ہے کہ خاندان والوں کا خیال کرو, قوم کا خیال کرو, उन्होंने कितना किया है। और जब ये सवाल पैदा होगा कि उन्होंने कितना किया है, तो मुझसे पहले ये अल्हम्दुलिल्लाह हुसैन की मजलिसों से सीखा हुआ इंसान ये जवाब देगा है मजलिसी आदमी आज का, कि ये तो वो कहते ही नहीं जब तक खुद अमल नहीं कर लेते। ये तो एक बच्चे को अगर शहद के लिए मना करना है तो कह देते हैं कल लेके आना, आज तो हमने खुद शहद खा रखी है। और इस इनवान से आप अगर अहले बैत अलैहिस्सलाम की तारीख का जायजा लीजिए, है कोई दुनिया में आदमी ऐसा जो अपनी जमीन बेच करके अपने बेटे की मदद करे, भतीजे की मदद करे, भाई की मदद करे? अली की तारीख में है। बाग बेच करके दूसरों की मदद की है। इमाम रिजा अलैहिस्सलाम रिवायत में आप कैसे मदद करते, कोई देखिए मदद करना हुनर नहीं है। आपने ठीक है 10,000 रुपए की मदद कर दी किसी के, £1,00,000 आपने दे दिए किसी को, बहुत बड़ी बात है, बहुत अच्छी बात है। लेकिन कुरान का हुक्म क्या, ला तुबतिलु सदकातकुम बिलमन वल अदा। किसी मजमे में आपने कहा शर्म नहीं आती, आज डॉक्टर बने फिर रहे हो, मैंने पैसा न दिया होता तो कम तक डॉक्टर नहीं हो सकते थे। सब खत्म, वो तो डॉक्टर बन गया, आपका नाम है अमल पाक हो गया, खत्म हो गया। कुरान कहता है पढ़िए आयतुल कुर्सी जरा सा आगे, ला तुबतिलु सदकातकुम बिलमन वल अदा, अपने जो है वो सदकात को खैरात को बर्बाद मत करो एहसान जता करके, अजियत पहुंचा करके। अहले बैत की मिसाल इमाम हश्दुम सलामुल्लाह अलैह अपने असहाब के साथ घर में तशरीफ फरमा है, एक हाजी आया हजरत के सामने, सलाम अलैकुम, अलैकुम सलाम, साहब मैं हज करने गया था मेरा पैसा गायब हो गया, थैली खो गई पैसे। अच्छा आदमी जब खुद पैसे वाला होता है ना तो उसको किसी के आगे हाथ फैलाते हो बड़ी गैरत आती है, खुदा न करे किसी मोमिन पर यह दिन आ जाए। लिहाजा उसने कहा साहब देखिए ऐसा है कि मैं गरीब आदमी नहीं हूं, मैं अपने इलाके में पैसे वाला आदमी हूँ, तो हालात है मेरा पैसा खो गया, हाँ पैसा कीजिए इतनी मदद मेरी कर दीजिए कि मैं किसी शक्ल से खुरासान अपने वतन तक पहुंच जाऊं, और आप यकीन कीजिए कि आप जो भी रकम मुझको देंगे वो मैं आपकी तरफ से खुरासान पहुंच के खैरात कर दूंगा, सदका दे दूंगा, मुझको जरूरत नहीं है, यहां मजबूर हूं। इमाम ने कहा बैठो, बैठो, बैठ गया। बातें होती रही इधर की उधर की, पब्लिक उठ उठ के जाती रही, जब सब चले गए घर के अफराद खास बिल्कुल जो घर की तरह थे, दो एक सहाबी रह गए, तब इमाम अलैहिस्सलाम उठे अंदर गए और एक थैली में एक माकूल रकम हजरत सलामुल्लाह अलैह ने रखी, बाहर नहीं आए दरवाजे के पीछे से। वो मर्द खुरासानी जिसका सफर में तोशा गुम हो गया था कहाँ है? जी दरवाजे के पास आओ। दरवाजे के करीब आया, हजरत ने दरवाजे के पीछे से ओट से वो थैली बढ़ाई, हाथ निकाला दरवाजे से, कहा इसको ले लो और चले जाओ, रुकना मत, अब मैं जो कमरे में वापस आऊं तो तुमको ना देखूं, तुम्हारी शक्ल ना देखूं। उसने कहा ठीक है साहब। उसने पैसा लिया चला गया। जब इमाम को ये यकीन हो गया कि वो चला गया, तब हजरत आए फिर हुजरे में बैठे, तो जो दो एक सहाबी रह गए थे उनका मौला माशाल्लाह आपने तो दे दिया उसको, इतना गनी कर दिया आपने, लेकिन इसका क्या मतलब हुआ कि जब मैं आऊं तो कमरे में ना देखूं, तुम चले जाओ रुकना मत, मेरे आने पहले चले जाओ। तो हजरत ने कहा देखो जब कोई किसी के आगे हाथ फैलाता है पहचानी अहले बैत क्या है, और ला असअलुकुम अलैहि अजरन इल्ला अलमवद्दता फिल क़ुरबा, ऐसे कराबतदारों की मोहब्बत मांगी है अल्लाह। जब कोई किसी के आगे हाथ फैलाता है तो उसके चेहरे पर एक तरह की खिफत जिल्लत के आसार होते हैं। इमाम ने फरमाया मुझसे ऐसा चेहरा देखा नहीं जाता, अल्लाह अकबर, मुझसे ऐसा चेहरा देखा नहीं जाता। रावी कहता है छठे इमाम इमाम जाफर सादिक अलैहिस्सलाम कहता आधी रात ही बहते ही अहले बैत क्या थे वाकई, कहता निस फैशन को मैंने देखा कोई आदमी अपनी पुष्ट कोई गट्ठर लिए जा रहा है, वो खुल गई बिखर गया जो कुछ था उसमें, वो रात में बेचारा तलाश कर रुक दे ही लाई। मैं करीब पहुंचा कौन है, देखा छठे इमाम, क्या है रोटियां है। मैंने साहब वो सब इकट्ठा करने में मदद की और फिर से वो गट्ठर तैयार हुआ, دستِ ادب جوڑ کے کھڑا ہو گیا, آقا کہاں لے چلنا ہے؟ فرمائیے میں پہنچا دیتا ہوں. امام نے فرمایا جی نہیں, قوم کی خدمت کا زیادہ حقدار میں ہوں. اور پھر حضرت اپنی پشت پر وہ روٹی کا گٹھر لے کے آئے ہیں اس چھپر کے نیچے جہاں فقرا سو رہے تھے. ایک ایک کے سرانے تکیہ اٹھا کے اتنے آہستہ سے امام علیہ السلام نے روٹی رکھی ہے کہ کسی کی آنکھ نہ کھلنے پائے, نیند ڈسٹرب نہ ہونے پائے. صبح دیکھیں گے روز کی طرح سے آج بھی ناشتے کی روٹی رکھی ہوئی ہے. امام زین العابدین سلام اللہ علیہ روایت میں ہے کہ حضرت اپنے خاندان والوں کی, اپنے پڑوسیوں کی مدد کے لیے جب نکلتے تھے تو چہرے پر نقاب ڈال لیتے تھے, چہرے پر ڈھاٹا باندھ لیتے تھے, اور خود آ کر کے رات میں نصف شب میں دروازہ کھٹکھٹا کر کے دق الباب کر کے حضرت مدد کرتے تھے. اور طرفہ یہ ہے کہ وہ جو سامنے والا آدمی جس کی مدد ہو رہی وہ جب لے لیتا تھا مدد تو شکریہ ادا کرتا تھا, پتہ نہیں کون ہے آپ جناب, اللہ آپ کو اچھا رکھے, آپ خیال کر رہے ہیں ہم لوگوں کا. ایک علی ابن الحسین ہے, اپنے کو امام کہتے ہیں, ہمارے خاندان کے ہیں, مگر وہ ہماری خبر نہیں لیتے. اپنے کان سے امام اپنے برائی سنتے تھے, کبھی چہرے سے نقاب نہیں ہٹائی کہ جس کو کہہ رہے ہو وہی مدد کر رہا ہے, کوئی باہر کا آدمی نہیں ہے, کوئی غیر نہیں ہے. بس مجلس تمام ہو گئی, حد تو ہو گئی امام حسین سلام اللہ علیہ. ناسخ التواریخ میں روایت ہے مدینہ منورہ میں ایک شخص مل گیا امام حسین کو, اس نے امام حسین کے آگے ہاتھ پھیلا دیا. تقریباً اسی طرح کی روایت جو آٹھویں امام کے, لیکن یہاں ذرا سا فرق ہے وجہ میں. امام کے آگے ہاتھ پھیلا دیا اس نے امام حسین سلام اللہ علیہ, حضرت اس کو لے کے گھر آئے, جتنا عطا فرمانا چاہتے تھے امام اتنا گھر میں نہیں تھا سامان. جو کچھ تھا وہ حضرت نے ایک ابا میں لپیٹا اور ویسے آٹھویں امام کی طرح سے گھر سے باہر نہیں نکلے. دروازے کی اوٹ سے پیچھے سے حضرت نے ہاتھ بڑھایا کہ بھائی اس کو لو اور جاؤ, مجھ کو شرم آتی ہے کہ اتنا کم لے کے تیرے سامنے کیسے آؤں. دنیا میں آپ انصاف سے سوچئے, شرم عطا کرنے والے کو آئے گی کہ مانگنے والے کو؟ لیکن یہ واحد گھرانہ وہ ہے کہ جہاں عطا کرنے میں غیرت کھاتے ہیں. اگر کم ہے میرے بھائی اسے لے لو جاؤ, مجھے شرم آتی ہے, میں تیرے سامنے آنے سے گریز اس لیے کر رہا ہوں کہ غیرت آ رہی مجھ کو اتنا کم لے کے میں تیرے سامنے کیسے آؤں. اس ضرورت مند نے وہ کمک مدد تو لے لی امام سے, مگر بے اختیار اس کی آنکھ سے آنسو جاری ہو گئے, رونے لگا. امام نے کہا بھائی میرے, میں نے تم سے پہلے ہی معذرت کی, میرے پاس اس سے زیادہ نہیں ہے گھر میں. کہتا ہے حسین میں کم کی وجہ سے تھوڑی رو رہا ہوں, میں کم کی وجہ سے نہیں رو رہا. پھر کہتا ہے میں یہ سوچ کے رو رہا ہوں کہ کیا اتنا بڑا کریم ہاتھ یہ بھی کبھی مٹی کے نیچے جا سکتا ہے. تو یہ ہے مزاج اہل بیت علیہ السلام کا, تعاون کا. کل سے انشاءاللہ وہ فارم یہاں رکھ دیے جائیں گے, آپ حضرات اس کو ملاحظہ فرمائیے, بھر کے دے دیے, تاکہ سب ایک دوسرے سے مربوط ہو جائے, ایک دوسرے سے کنیکٹ ہو جائے, ایک دوسرے سے جو ہے وہ ایک دوسرے کے کام آ سکیں, ایک دوسرے کی مدد کر سکیں, ایک دوسرے کی مدد لے سکیں. لیکن اسی واقعے کے بعد ہم, میری جہالت کہہ لیجیے آپ, میری کم علمی کہہ لیجیے آپ, نہیں میں نے پڑھا کہ اس آدمی کا نام کیا تھا اور وہ اس کی عمر کیا تھی, کربلا تک زندہ تھا کہ نہیں تھا, لیکن آج اس کی روح سے تو خطاب کر کے کہا جا سکتا ہے کہ حسین کے کرم کا حال یہ تھا کہ تو نے کہا کہ کیا ایسا بڑا ہاتھ مٹی کے نیچے جا سکتا ہے. یعنی حسین کی کرم کی بنیاد پر ایک عام فقیر کے ذہن میں تصور ہے کہ ایسے بڑے آدمی کو تو مرنا ہی نہیں چاہیے. یہی ہوا نا, جو حسین دوسروں کی مدد کر رہا ہو اس طرح سے, اس حسین کے ساتھ کربلا میں کیا ہوا؟ ایک ایک قطرے آپ کے لیے. اور باقاعدہ یہ جملہ کہا جا رہا ہے کہ یہ سانپ کے جو ہے وہ طرح سے جو بل کھا رہا ہے فرات کا پانی, حسین جانور پی سکتے ہیں تم کو نہیں ملے گا. اللہ اکبر. عام طور پر چھٹی مجلس میں ہند و پاک ہر جگہ ہی ہے قریب قریب حسین کے جوان کا تذکرہ آتا علی اکبر کا تذکرہ آتا. علی اکبر وہ ہے کہ جس کے لیے روایت کہتی ہے بولتے تھے لگتا تھا رسول اللہ بول رہے ہیں, مسکراتے تھے لگتا تھا رسول اللہ مسکرا رہے ہیں, چلتے تھے لگتا تھا رسول اللہ چل رہے ہیں. اور یہی وہ اتنا لگاؤ تھا حضرت سید الشہداء سلام اللہ علیہ کو اپنے فرزند سے, اتنی محبت تھی امام حسین علیہ السلام کو اپنے فرزند سے کہ آپ تاریخ پڑھیے ذرا سے توجہ کے ساتھ, ہر جانے والے کو امام حسین نے اجازت دی جاؤ خدا حافظ. ایک قاسم ہے جن کے لیے روایت ہے کہ حضرت کو تذبذب ہوا, لیکن جب امام حسن علیہ السلام کا خط مل گیا تو ان کو بھی کلیجے سے لگایا جاؤ خدا حافظ کہا, گھوڑے پر بٹھلایا, سب سے کہا جاؤ خدا حافظ. لیکن ایک اکبر کی ذات ہے کہ جس کے چہرے کی طرف نگاہ نہیں کی حسین, چہرے کی طرف نظر کر کے نہیں فرمایا کہ جاؤ خدا حافظ. آپ سوال کریں گے پھر گئے کیسے, سنتے رہتے ہیں کوئی نئی بات نہیں کر, توجہ کی بات. حسین نے وہ طریقہ اپنایا ہے جس سے اکبر کو پتا چل گیا کہ بابا راضی. کیا کہ جب اکبر آئے حسین کے پاس, بابا آپ اجازت دے دیجئے میں بھی مرنے جا رہا ہوں, تو بجائے اس کے جو حسین اکبر کے چہرے کی طرف دیکھتے سر اٹھایا آسمان کی طرف اور ہاتھوں کو بلند کیا فرمایا اللہم اشہد علی ہؤلاء القوم, اللہ تو گواہ رہنا اس قوم پر, اب وہ جا رہا ہے میدان میں جو ہر اعتبار سے تیرے نبی سے مشابہ تھا. جب بھی میں کہیں نانا کی زیارت کا مشتاق ہوتا تھا نظر ناتلے اپنے اس بچے کی طرف دیکھتا تھا. اللہ اکبر. اکبر گھوڑے پر سوار ہو گئے, مگر کیا محبت ہے باپ کو اپنے اس فرزند سے. صبح سے ہر بات کتاب میں نہیں ہوتی, آدمی کا توجہ صبح سے اکبر کے ذہن میں اور دل میں کیا خیال ہے. اجازت مل جائے تو بتاتا ہوں ان لوگوں کو, یہی ہے. اور جب اجازت ملی ہوگی تو کتنے جوش اور کتنے ولولے کے ساتھ اکبر میدان کی طرف بڑھے ہوں گے. میں نے وہ کتاب میں نے روک دیا, عقل سے پوچھی کہ اب اکبر کے گھوڑے کی رفتار کیا ہوگی, اس جوش اور ولولے کے ساتھ جب گئے ہوں تو اکبر کے گھوڑے کی رفتار کیا ہوگی. اس گھوڑے کی رفتار کا مقابلہ 57 سال کا بھوکا اور پیاسا باپ کر سکتا ہے, اس کے برابر دوڑ سکتا ہے؟ لیکن یہ محبت ہی تو ہے نا کہ کہتے ہیں جب اکبر چلے حسین پیچھے پیچھے, حسین پیچھے پیچھے. وہی ہوا جو ہونا چاہیے, نہیں دوڑ سکے گر پڑے, کیا ادب ہے. ادھر گرے اکبر نے کہا بابا گھوڑے سے اتر آئے, آئے باپ کے قریب. بابا آپ تو رخصت کر چکے تھے, بابا آپ تو اجازت دے چکے تھے. یہ وہ جگہ ہے کہ جہاں حسین کے پاس بھی اپنے بچے کو جواب دینے کے لیے نہیں ہے کچھ, کیا جواب دے, یہ جواب نہیں وجہ دیا حسین نے, بابا آپ تو اجازت دے چکے تھے کیوں چلے آ رہے ہیں. فرمایا میرے لال کاش تم صاحب اولاد ہوتے. اچھا جاؤ بیٹا, ایک بات کا خیال رکھنا, جب تک سامنا رہے تب تک مڑ مڑ کے اپنی شکل باپ کو دکھلا دیجیے. اکبر میدان میں چلے گئے, حسین علیہ السلام آ کے در خیمہ پر بیٹھ گئے. یا اللہ ہمارے اس مصائب کو آخری مصائب نہ قرار دے, خدا ہمارے اس محرم کو آخری محرم نہ قرار دے. اللہ
ماں نے نگاہیں گاڑ دی باپ کے چہرے پر.
نہ تو ماں بولتی ہے لیلا کو یہ احساس ہے کہ باپ کا دل ہے, میرے بچے کو کچھ ہوگا تو چہرہ بدلے گا.
ہوا یہی ہی حسین کا چہرہ بدلا.
لیلا تڑپ گئی, خیر تو ہے میرے بیٹے کو کیا ہوا؟ لیلا بڑا زبردست پہلوان آیا ہے, دعا کر. دعا ہوئی, اکبر علیہ السلام میدان سے واپس آ گئے. روایات میں ہے کہ اب جو پلٹے ہیں تو 200 جوانوں کو قتل کر کے پلٹے ہیں. کم سے کم تعداد کربلا میں یزیدی فوج کی 25,000 ہے, 30,000 ہے, 1,00,000 اور اس سے زیادہ تاریخوں میں ہے. ایک پیاسے آدمی کے لیے 25,000 کم ہے, ایک پیاسے نوجوان کے لیے 1,00,000 معمولی ہے. اور روایت کیا کہتی ہے کہ 200 آدمیوں کو مار کے اکبر پلٹے ہیں. فن چاہیے نا. در خیبر بیان ہوتا ہے, مومنین نعرے حیدری لگاتے ہیں.
علی کی سجاعت بیان ہوتی ہے, نعرے لگتے ہیں. اس جوان کی سجاعت کہاں بیان ہو, اس جوان کی بہادری کہاں بیان ہو.
ایک مثال میں دیا کرتا ہوں یہاں آ کر کے. جناب اکبر کے سلسلے میں آپ کا بھائی ہے, آپ کا بیٹا ہے, آپ کا بھتیجا ہے. 25,000 نہیں, 25 آدمیوں کے بیچ فرض کیجئے گھر گیا ہے کہیں اکیلے میں. فن جانتا ہے, کراٹا جانتا ہے, بلیک بیلٹ ہے. 25 آدمیوں کو اکیلے مار کے بغیر زخم کھائے نکل آیا ہے. پورا محلہ واہ واہ کرے گا کہ نہیں کرے گا؟ پورا خاندان واہ واہ کرے گا کہ نہیں کرے گا؟ شہر والے اس کو انعام دینے کی کیا بات کریں گے کہ نہیں؟ اور ذرا باپ کے دل سے پوچھئے کتنا خوش ہوگا. جہاں جائے یہ اس دن ماشاءاللہ وہاں گئے تھے, 25 آدمیوں کے بیچ اکیلے گھر کے بغیر زخم کھائے. یہ موقع وہ ہے کہ جب باپ ایک مرتبہ تڑپ, بیٹا خاندان کی عزت رکھ لی تو نے, بتاؤ تم کو کیا انعام چاہیے, حق ہے کہ نہیں ہے؟ 25,000 یا 1,00,000 کے بیچ سے اکبر 200 جوانوں کو مار کے پلٹے ہیں, حسین کا دل کتنا خوش ہوا ہوگا.
شاباش میرے لال, خاندان علی کی آبرو رکھ لی, بتاؤ بیٹا کیا انعام چاہیے,
حق ہے کہ نہیں ہے؟ مولا کو پوچھنا چاہیے کہ نہیں؟ لیکن حسین کیا پوچھے, خود اکبر نے ایسا سوال کر دیا کہ حسین کا کلیجہ کباب ہو گیا. آئے آواز دیا, بتا حل ادش قد قتلنی وثقل الحدید اجہدنی, بابا پیاس مارے ڈال رہی ہے, کیا تھوڑا سا پانی مل جائے گا؟ پیاس مارے ڈال رہی ہے, تھوڑا سا پانی مل جائے گا؟ حسین کیا جواب ہے؟ روایت میں اتنا جملہ ہے, فرمایا بنائی ہاتھ لسانک, بیٹا اپنی زبان میرے دہن میں دے دو. اکبر نے زبان ڈالی, پھر خیش بچے, بابا آپ کی زبان تو مجھ سے زیادہ خوش ہے. دنیا میں اکبر سے زیادہ, حسین سے زیادہ مجبور کوئی نہیں. پھر مثال دے دوں مسائل کو درک کر سکے, تاکہ ایک بیٹا ہے کسی کے, خدا نخواستہ اللہ بحق علی اکبر ہر ماں باپ کو اولاد کے داغ سے محفوظ رکھ. ایک بیٹا ہے کسی کا, خدا نخواستہ گردہ خراب ہو گیا, کینسر ہو گیا, یہاں وہاں دنیا کے ہر کونے میں دوڑ دھوپ کے بیچارہ آ گیا, لاکھوں روپے خرچ کر دیے, زمین جائیداد مکان بچ گیا, قرض بک گیا, قرض میں ڈوب گیا, واپس آ گیا ہے اپنے گھر. ایک طرف ماں بیٹھی, ایک طرف باپ, بیٹا لیٹا ہوا ہے, ڈاکٹروں نے کہہ دیا ہے بس یا رات میں یا صبح تک اس کی زندگی ہے, مر جائے گا, بچنا نہیں ہے. ایک ایک پائی کے محتاج ہو چکے ہیں ماں باپ. گھر میں جو چاول ابل رہا ہے وہ بھی ادھار آیا ہے بنیے کے یہاں سے. کہتے ہیں, کہتے ہیں نا, مرگ سے پہلے, موت سے پہلے افاقہ ہوتا ہے. بچے کو افاقہ ہوا, بیٹے نے آنکھ کھولی, ایک طرف ماں بیٹھی, ایک طرف باپ. پاپا سیب کھانے کا دل چاہتا ہے, امی انگور کھانے کا دل چاہتا ہے. لاکھ محتاج ہو چکے ہیں اور یہ بھی پتا ہے کہ انگور کھا کے بچے گا نہیں بیٹا, सेब खा के बचेगा नहीं, लेकिन जिसके यहाँ कभी न गए होंगे बाप उसके यहाँ पहुंच जाएगा, इतना दे दो अपने मरते हुए बेटे को सेब खिला दूं, मजदूरी करके तुम्हारा अदा कर दूंगा। माँ जहाँ कभी ना गई होगी चली जाएगी, 10 रुपया दे दो अपने बच्चे को अंगूर खिला दूं, मरते मरते उसकी ख्वाहिश पूरी कर दूं, तुम्हारा बर्तन धुल के अदा। कोई अपने मरते हुए बेटे से ये कहता है कि बेटा अब तो तुम्हारा बाप इतना गरीब है मजबूर है, जाओ जन्नत में सेब मिलेगा। कोई माँ अपने मरते हुए बेटे से ये कहेगी कि जाओ अब दहेज में सेब मिलेगा। दुनिया में हुसैन के अलावा किसी ने अपने बच्चे से ये जुमला नहीं कहा। क्या करे हुसैन जब बेटे ने कहा बाबा थोड़ा सा पानी मिल जाए, क्या करे जबान भी खींच ली। अब रिवायत कहती हुसैन ने अंगूठी उतारी, कहा बेटा इसे दहन में रख लो, जाओ नाना रसूल खुदा अब तुमको सेराब कर। कितना मजबूरी का जुमला, जाओ बेटा नाना रसूल खुदा तुम्हें सेराब कर। अकबर मैदान में आ गए प्यासे अकबर, लेकिन इसके बावजूद क्या इन जालिमों ने कुछ कर सके अकबर का? रिवायत कहती है कि अब आपस में मशवरा क्या करें इस जवान का। ये हुआ कि कोई शख्स एक भाला एक नैजा लेकर के खजूर के पेड़ के आड़ में छुप जाए। हुआ यही एक शकी एक नैजा लेके एक दरख्त के आड़ में छुप गया। इधर से अकबर ने जो हमला किया तो आप सोचिए एक तरफ घोड़े की रफ्तार है और फिर उस मलून ने पूरा मौका देख के पूरी ताकत से जो नैजा मारा है, तो इधर घोड़े की रफ्तार उधर उसके हाथ का फोर्स आन के जो लगा है सीने के ऊपर नैजा अकबर के, अब घोड़े पे संभला न गया तो कह रहा या अबदा अलैका मिन सलाम या अबता अलैका मिन सलाम। बाबा बास बुजुर्गों ने इस पर भी गुफ्तगू की है, ये उल्टी बात क्यों, अलैका मिन सलाम जवाब के अंदाज में क्यों कहा अकबर ने? तो ये बाप के खैर लिहाज में था, मतलब बाबा आने की जरूरत नहीं है बस मेरा सलाम ले लो। कहते हैं ऐसा शाक लगा है मौला को अकबर की जुमला सुन करके, आंखों के सामने अंधेरा छा गया, कुछ दिखाई नहीं देता, बस चले जा रहे हैं। ऐना अली ऐना अली ऐना अली ऐना अली अली कहाँ हो अली कहाँ हो अकबर कहाँ। आवाज के सहारे आए तक खुदा किसी बाप को दिल न दिख रहा जो अकबर के बाप ने हुसैन ने देखा, आए सर को जोड़ो पर अजरकुम अल्लाह अजरकुम अल्लाह माशाल्लाह सबको जालिमों के ऊपर रख लिया, झटका रख लिया। एहसास हुआ नैजे की अली का, कहते हैं सर जमीन पे रख दिया, आस्तीनों को समेट लिया हुसैन ने, दो जानू होके बैठ गए, सीने के पास हाथ ले गए, या अली कहके जो नैजे की अली निकाली बारे की तरह उबलने लगा। अब आपको मैं अर्ज करूं कि जो कैफियत रिवायतों में है आका की क्या हुई है उस वक्त, जवान की रूह मेरे भाइयों आसानी से नहीं निकलती। कहते हैं अकबर के सीने से खून उबल रहा है, अकबर जमीन गर्म करबला पर एड़ियां रगड़ रहे हैं, बस शेर वेर जल्दी नहीं पढ़ता हूं, लेकिन कभी कभी बात को वाजे करने के लिए कुछ शेर है तो बड़े कारामद होते हैं। मौलाना अहमद हसन साहब अल्लाह बुजुर्ग है, उनका एक शेर है अकबर की शहादत के सिलसिले में, एड़ियां रगड़ने में जो मंजर कशी भी फरमाते हैं, किनारे पाए अकबर हट गई है दूर तक मिट्टी, किनारे पाए अकबर हट गई है दूर तक मिट्टी, जमी कहती है मख्तल की कि दम निकला है मुश्किल से। अकबर एड़ियां रगड़ रहे हैं, खून उबल रहा है, हुसैन की कहती है पता है क्या रिवायत कहती है, आका खड़े हो गए, आसमान को तकते हैं, हाथों को इस तरह मलते हैं और अजब जुमला कहते हैं, बुनैया अलग दुनिया बात के लगा, बेटा तेरे बाद जिंदा रह के क्या करूंगा, बेटा तेरे बाद जिंदगानी है दुनिया पे खड़ा। हिचकी ली रूह निकली, हुसैन ने अपने आप को अकबर के सीने पे गिरा दिया, रुखसारे पे रुखसारा रख दिया, इतना रोए
پیش مبارک آسمان سے تر ہو.
دشمن کی بھی اولاد مر جاتی ہے. آدمی جوان بیٹا کسی کا مر جائے تو دشمنی اور دوستی نہیں دیکھتا, دوڑ جاتا اس کو. یہ نہیں دیکھتا کہ یہ ہندو ہے کہ مسلمان, سنی ہے کہ شیعہ. چلو فلاں کا جوان بیٹا مر گیا,
حسین اپنے جوان پر تڑپ رہے ہیں. ایک لاکھ سپاہیوں میں سے ایک آدمی نہ نکلا جو حسین کا بازو تام کر کے حسین کو جوان کی میت سے الگ کر دیتا.
کیا کرے حسین؟
روایت کہتی کچھ دیر تک تڑپتے رہے, آخر کار حسین اٹھے. 57 سال کا بوڑھا ہوا, 18 سال کے جوان کی میت بتا. کہتے ہیں وزن کو تقسیم کرنے کے لیے حسین نے ترکیب یہ نکالی کہ اکبر کا سر لگا کاندھے پر, سینہ اپنے سینے سے لگایا, پیر زمین پر گرتا جا رہا, اس طرح لے کے چلے مگر ہمت جواب دے نہیں, رکھ دیا زمین. پھر اٹھایا, پھر کچھ دور چلے,
خدا ہماری اس عزا کو قبول فرما.
مزید عزائے اہل بیت کی توفیق کرامت فرما. یا اللہ تجھے اکبر کی قسم ہے خدا, تجھے اکبر کا واسطہ ہے اللہ, آج اس مجلس میں جو بھی مرد اور چھوٹے بڑے ہیں خدا خدا, یا اللہ ہم سب کو اکبر کے قبر کی زیارت نصیب فرما. یا اللہ
یا اللہ ہم سب کو آخرت میں حسین کی شفاعت نصیب فرما. خدا ہمارے گناہوں کو بخش دے, ہمارے ماں باپ کے گناہوں کو بخش دے, ہمارے آقا کے ظہور میں تعجیل فرما, ہمیں آقا کے غلاموں میں شمار فرما.
وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ وسيعلم الذين ظلموا أي منقلب ينقلبون إنا لله وإنا إليه راجعون وآخر دعوانا أن الحمد لله رب العالمين. معتمد حسين.